صراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. درود بجاه محمد وآل محمد. والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد وعلى الطيبين الطاهرين سيما بقية الله في الأرزين. قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم أم حسبت أن أصحاب الكهف والرقيم كانوا من آياتنا عجبا. درود به محمد وآل محمد. پروردگار عالم نے قرآن کریم میں متعدد مقامات پر اس بات کو بیان فرمایا ہے کہ انسان اس پوری کائنات کے اندر تمام مخلوقات میں ایک خاص شرافت، امتیاز اور برتری رکھتا ہے. کسی مخلوق کو وہ فضیلت نہیں دی گئی جو انسان کو دی گئی ہے. شاید یہ مفہوم چونکہ ہمارے سامنے بہت دفعہ بیان ہوا ہے اور ہمارا بچپن سے ایسی باتیں سنتے آ رہے ہیں، تو ہم نے ان مفاہیم کی طرف اپنی عملی زندگی میں بہت زیادہ توجہ نہیں دی، ورنہ اگر ہم ان باتوں کے اوپر توجہ دیتے تو ہم سمجھ جاتے کہ خدا نے متعال ہم سے کچھ غیر معمولی چاہ رہا ہے. ہم سے وہ سب نہیں چاہتا جو دنیا کے اندر موجود دوسری مخلوقات خود بخود انجام دے رہی ہیں، ہم سے ان سے بڑھ کر چاہتا ہے. مثلا اگر میں اور آپ دنیا کے اندر موجود حیوانات کو دیکھتے ہیں کہ ایک حیوان بھی اپنے زندگی کے دوران کھاتا ہے، پیتا ہے، سوتا ہے، زاد و ولد ہوتی ہے، نسل آگے بڑھتی ہے، کبھی برتری حاصل کرتا ہے، کبھی جھک جاتا ہے، کبھی کسی کو مار دیتا ہے، کبھی مر جاتا ہے، تو ہم دیکھتے ہیں کہ یہ سارے کام تو حیوان میں بھی ہو رہے ہوتے ہیں. ایک حیوان بھی اپنی رہائش کے لیے جگہ بنا لیتا ہے، اس کو سجا لیتا ہے جو اس کے سجاوٹ کا انداز ہو، اور اس اعتبار سے زندگی گزار رہا ہوتا ہے. اس کا مطلب یہ ہے کہ اگر کوئی ایسا انسان ہو جو انہی کاموں کے اندر زندگی گزار دے کہ زندگی گزارے، کھائے، پیے، سوئے، زاد و ولد، نسل بڑھے، رہنے کی جگہ، کبھی برتری حاصل کر دے اور کبھی کسی کے سامنے دب جائے، تو یہ حیوانی زندگی ہے. یہ انسانیت کا ہدف کیسے ہو سکتا ہے؟ یہ ہدف کفار کے لیے قرآن کریم اشارہ فرماتا ہے کہ یہ لوگ کھاتے ہیں، پیتے ہیں، یا اکلون و یتمتعون کما تاکل الانعام، کھاتے ہیں پیتے ہیں ایسے ہی جیسے جانور ہی کام کرتے ہیں. یعنی فرمانا چاہتا ہے کہ تمہاری زندگی کا ہدف اس سے بڑھ کر ہے. تمہاری زندگی کے مزے ان چیزوں میں نہیں ہونے چاہیے جو حیوانوں کی زندگی کے مزے ہیں. یعنی اگر کسی انسان کی زندگی کا اصلی مزہ کھانا ہو تو یہ تو جانوروں میں ہے. अगर किसी इंसान की ज़िंदगी का असली मज़ा आसाइश में है तो ये जानवर भी ऐसे ही हैं। अगर किसी इंसान की ज़िंदगी का हदफ कुछ इंसानों के ऊपर हुकूमत हासिल करना है तो ये तो बहुत सारे जानवरों के अंदर भी ऐसे ही। जंगल में रहने वाला एक शेर भी यही करता है, जंगल में रहने वाले दूसरे ताकतवर जानवर भी यही करते हैं। अगर किसी की ख्वाहिश ये है कि वो किसी कौम का सरदार बन जाए तो हाथियों में भी एक हाथी ऐसा होता है जो बाकी हाथियों का सरदार होता है। इनमें से कोई चीज़ इंसानियत वाली नहीं है। ये तमाम ख्वाहिशात तो वहीं जो जानवरों के अंदर पाई जाती हैं। हमें अपने आप से सवाल करना पड़ेगा कि इंसान होने के नाते हमारी ज़िंदगी के वो कौन से आदाब हैं जिनको हासिल करने के लिए हम इंसान होने के नाते जद्दोजहद कर रहे हैं। अगर कमा रहे हैं, खा रहे हैं, पी रहे हैं, ज़िंदगी गुजर रही है, शोहरत मिल रही है, दौलत है, ताकत है, इनमें से कोई हदफ इंसानी हदफ नहीं है। अब वो इंसानी हदफ क्या है तो खुदा ने मुताल बयान फरमाता है कि तुम्हारा इंसानी हदफ इतना ऊंचा है कि फरिश्ते तुमसे नीचे करार पाएंगे, फरिश्ते तुमसे कम हैं। असल फरिश्तों को खल किया गया कि तुम्हारी खिदमत करें। सखर लकुम मा फिस समावाती वल अर्ज़, जो कुछ ज़मीन व आसमान में है, कायनात में, सब तुम्हारे लिए खल्क हुआ है। ज़्यादा फरिश्ते आकर खिदमत करते हैं। अब हम लोग चूंकि नहीं समझ पा रहे हमारी ज़िंदगी का हदफ क्या हो सकता है, किस बुलंद जगह तक खुदा ने मुताल हमें पहुँचा देगा, बदकस्मती से इंसान इन्हीं छोटे छोटे अहदाफ के ऊपर मुतमइन हो गए, इन्हीं छोटे छोटे अहदाफ को लेकर ज़िंदगी गुजारने लगे। अब यहाँ पर एक और मुश्किल भी है, वो ये कि दुनिया के अंदर भी मामूलन ऐसा होता है कि अगर कोई बहुत कीमती मशीन बनी हो और आप उस कीमती मशीन को किसी छोटे से काम में इस्तेमाल कर लें तो दुनिया में कम अज़ कम वो छोटा काम अंजाम पा जाएगा। मसलन आपके पास एक किलो सोने की एक ईंट हो जिसका वजन एक किलो, आप उसको एक मामूली ईंट की तरह दीवार में लगा दें, शायद ईंट होने के नाते काम चल जाएगा, शायद काम चल जाए। मसलन आपने उठाकर उसको दरवाजे के सामने रख दिया कि दरवाज़ा बंद ना हो, शायद हो जाए। लेकिन इंसान के साथ मुश्किल ये है कि जैसे ही आप उसको उस आला हदफ से गिरा कर किसी पस्त हदफ में इस्तेमाल करेंगे, अब वो पस्त हदफ में भी नहीं चलेगा, अब वो वहाँ पे भी नहीं चलेगा, क्योंकि आपने नाउज़ुबिल्लाह ताला जो भी काम करेगा उसने नाशुक्री भी की है, नाशुक्री के साथ खुदा मुताल कबूल नहीं फरमाता। तो अब हमें और आपको एक बात बहुत अच्छी तरह समझ लेनी चाहिए कि हम एक ऐसी मखलूक हैं जिसका हदफ बहुत आला है। अगर उसको आला हदफ से निकाल कर पस्त हदफ में इस्तेमाल करने की कोशिश किया, ना आला हदफ मिलेगा ना पस्त हदफ मिलेगा, ये नहीं मिल पाएगा। लिहाजा कम पर मुतमइन न कीजिए और आप मुतमइन नहीं हो पाएंगे, दुनिया मुतमइन नहीं हो पाएगी। ये लाख कोशिश कर लें कि कम हदफ के ऊपर भी हमारी ज़िंदगी मज़े से गुजर जाए, नहीं हो पाएगा। लिहाजा खुदा ने मुताल सराहत के साथ बयान फरमाता है, फरमाता है अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, होशियार रहो, आगाह रहो कि जिक्र खुदा ही से बस दिलों को इत्मीनान मिलेगा। अब हमने क्या सोचा, हमारी मादी दुनिया ने क्या सोचा, हमारी मादी दुनिया पर हाकिम सरमायदारना निज़ाम ने क्या सोचा, वो ये कि हम खुदा की तरफ नहीं जाएंगे, दुनिया में रहकर इत्मीनान हासिल करेंगे, अपनी दुनिया बसाकर मुतमइन हो जाएंगे। तो कोई इलाका ऐसा बसाया जो जन्नत नुमा लगे कि इस जन्नत नुमा इलाके के अंदर रहकर, चूंकि खुदा की तरफ तो नहीं गए थे, इससे इत्मीनान ले लेंगे। और खुदा इरशाद फरमा रहा है कि नहीं, अला बिज़िक्रिल्लाह तत्मइन्नुल क़ुलूब, दिलों को इत्मीनान बस अल्लाह की याद से होना है। यानी जब तुम खुदा ने मुताल को अपने जहन में रखते हुए अपनी ज़िंदगी को खुदा की तरफ लेकर जाओगे तब ये मखलूक अपना असली असर दिखाएगी, इससे कम पे कुछ नहीं हो पाएगा। अगर हमने ये बात समझ ली, अहदाफ इंसानी हमारे सामने वाज़े हो गए, हम और आप उसकी समझ बढ़ेंगे। चंद जुमलात आपकी खिदमत में एक हदीस से अर्ज हुए थे जिसमें यह बयान किया गया था कि अगर खुदा के रास्ते पर चलना चाहते हो तो तुम्हें किन मराहिल को गुजारना होगा। छः नुकात बयान हुए थे, तीन नुकात आज और बयान कर देंगे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। भारती का दुरूद भेजें मोहम्मद वाले मोहम्मद। ایک بار پھر درود بھیجے گا محمد و آل محمد. مولانا نے فرمایا کہ اگر تم خدا کے راستے پر چلنا چاہتے ہو تم ان نکات پر عمل کر لو. تین کا تعلق شکم سے تھا. فرمایا کہ جب تک بھوک نہ لگے مت کھاؤ, جب کھاؤ تو خدا کا نام لو اور حلال میں سے کھاؤ, اور جب کھانے لگو تو بھوک ختم ہونے سے پہلے اپنا کھانا کھانا بند کر دو. کچھ پیٹ خالی رہنا چاہیے, کنٹرول سکھایا گیا. پھر اس کے بعد تین باتوں کا تعلق انسانی تعلقات سے تھا کہ اگر تمہیں کوئی کہے کہ میں تمہیں 10 باتیں سناؤں گا تو تم کہو کہ تم 10 سناؤ, میں تمہیں کچھ نہیں سناؤں گا. اگر کوئی کہے کہ میں تمہارے اندر کوئی برائی دیکھتا ہوں, تمہیں کسی برائی سے متہم کرے تو کہو اگر یہ برائی میرے اندر ہے تو خدا مجھے معاف کرے, اور اگر تم غلط بیانی کر رہے ہو تو خدا تمہیں معاف کرے. اگر کوئی کہے میں تمہارے اوپر ظلم کروں گا تو تم جواب میں اس کو خدا کی یاد دلاؤ اور اس کے لیے مغفرت کی دعا کرو. یہ 6 نکات ہوئے. 3 نکات مولانا نے فیصلوں کے بارے میں ارشاد فرمائے. ایک میں فرمایا کہ اگر کچھ نہیں جانتے ہو تو جہالت کو اپنی گمراہی کا سبب مت بناؤ. اگر نہیں جانتے ہو فوراً اہل علم سے سوال کرو. انسان کے لیے بہت مشکل ہوتا ہے کہ کسی سے یہ کہے کہ مجھے نہیں معلوم. البتہ کسی عقل مند انسان کے لیے قطعاً مشکل نہیں ہونا چاہیے, کیونکہ سوائے معصومین علیہ السلام اور ان کے خاص ترین شاگردوں کے کوئی ایسا صاحب علم نہیں ہے جس کی کسی چیز کا ہر چیز کا علم حاصل ہو گیا. ہر صاحب علم کے اندر جہالت ہے. چند مراحل میں علم ہے اور باقی سب کے اندر جہالت ہے, نہیں جان سکتا. لہذا عقل مند انسان وہ ہے جو مثال کے طور پر ابو علی سینا کی طرح اس عقل اور اس کے حکمت کے درجے پر پہنچنے کے بعد وہ کہتے ہیں کہ انسان کچھ بھی نہیں جانتا, اس کی نادانی بہت زیادہ ہے. عقل مند انسان وہ ہے جو اپنی نادانی کو تسلیم کر لے. اگر وہ کسی فیلڈ کا اسپیشلسٹ ہے, اپنی فیلڈ کے اندر رہتے ہوئے یہ کہہ سکتا ہے کہ میں اپنی فیلڈ کے متعلق کچھ جانتا ہوں اور باقی چیزیں میں نہیں جانتا. فرمایا کہ تم نہیں جانتے, اہل علم سے سوال کرو. دوسری بات فرمائی کہ اپنی رائے پر عمل کرنے میں بہت احتیاط کرو. یعنی اگر آپ کے سامنے 2 راستے ہیں, آپ نے مشورہ نہیں کیا, بغیر مشورے کے اپنی رائے پر عمل کرنا چاہ رہے ہیں, فرمایا بہت احتیاط کرو. پہلے مشورہ کرو, پہلے اچھی طرح چھان پٹک کرو, بلا تامل فیصلے مت کرو, بغیر سوچے سمجھے اس کام کو انجام نہ دو. اپنی رائے پر عمل کرنے میں بہت احتیاط کرو. تیسری بات فرمائی کہ دوسروں کو حکم دینے میں ایسے بھاگو جیسے کوئی شیر کو دیکھ کر بھاگتا ہے. دوسروں کو اتنی آسانی سے حکم مت دو. میں دوسروں کو یہ کیسے کہہ دوں کہ تم یہ کرو تم یہ نہ کرو؟ میں خود کس علم کے مرتبے پر ہوں کہ میں جا کر کہوں کہ تم یہ کرو چونکہ میں کہہ رہا ہوں اور تم نہ کرو؟ زیادہ سے زیادہ کام جو ہم کر سکتے ہیں وہ کیا کہیں, ہم یہ بتائیں کہ یہ کہا گیا ہے کہ تم یہ کر لو, نہ کہ میں کہوں کہ میں کہہ رہا ہوں کہ یہ کرو اور یہ نہ کرو. ہم لوگ اپنی زندگی کے اندر بیان کرنے والے ہیں اور اس مقام کو ہمیں بہت اچھی طرح سمجھ لینا چاہیے. ہمارا زیادہ سے زیادہ کام یہ ہے کہ ہمارا اور آپ کا سب کا وہ یہ کہ بجائے یہ کہ لوگوں کو حکم دیں کہ تم یہ کرو اور یہ نہ کرو, زیادہ سے زیادہ جو کام ہم کر سکتے ہیں وہ یہ کہ یہ کہیں کہ روایات کی روشنی میں, آیات کی روشنی میں یہ لگ رہا ہے کہ یہ کرنا بہتر ہے. بس اس سے زیادہ ہمارے پاس اختیار نہیں ہے, اس سے زیادہ ہم کوئی کام نہیں کر سکتے. جو بہترین کام ہے وہ بتایا جائے کہ روایات نے یہ کہا ہے, آیات نے یہ کہا ہے, ہماری سمجھ میں یہ آ رہا ہے کہ یہ ہونا بہتر ہے, اب باقی جو آپ نے کرنا ہے آپ خود ذمہ دار ہیں. ہم اور آپ کسی اور کی غلطی کا بوجھ نہیں اٹھا سکیں گے, ہماری اپنی زندگی بہت ہے. اور ایک بات اور توجہ فرماتے رہیے گا کہ یہ تمام چیزیں کسی نسبت کی وجہ سے احترام حاصل کرتی ہیں. حقیقت میں آپ کی خدمت میں عرض کر رہا ہوں بلا کسی مزید سابقہ کو دیکھتے ہوئے, ہم میں سے جس کسی کو کوئی بھی احترام حاصل ہو صرف ایک وجہ سے حاصل ہو, اہل بیت سے قرب ہے یا نہیں, بس. اور کوئی چیز احترام کا سبب نہیں بن پائے گی. اور اہل بیت سے قرب کا مطلب کیا ہے؟ 3 چیزوں کے اندر قرب. اس بات کو اگر آپ اور میں محفوظ کر گئے اپنی زندگی کے اندر, ہماری اور آپ کی زندگی آسان ہے. अब जब किसी के बारे में कोई फैसला करने लगे, तीन मेयार पे फैसला करें। नंबर एक, तकवा और परहेजगारी। आप जहां कहीं किसी के बारे में सोचना चाहते हैं कि क्या करना है, इसको किस स्टेटस पे रखना है, किस दर्जे के ऊपर रखना है, पहली चीज तकवा और परहेजगारी। देखिए, तकवा है या नहीं, परहेजगारी है या नहीं। अलबत्ता इसका यह मतलब नहीं कि साहिब तकवा और परहेजगारी तलब करे कि तुम मेरा एहतराम करो चूंकि मैं मुत्तकी हूं। नहीं, अगर वो ये काम करेगा तो इसका मतलब इसके अंदर तकवा है ही नहीं, असल इसके अंदर कोई तकवा नहीं है। वो अपना एहतराम क्यों तलब करे? एक काम आपने और मैंने देखना है वो ये कि अगर किसी के अंदर तकवा और परहेजगारी है, एहतराम करेंगे, वरना नहीं करेंगे। दूसरी चीज, इल्म। तमाम के ऊपर आयात मौजूद हैं, तमाम के ऊपर रिवायात मौजूद हैं। चूंकि मेरा मौजू ये नहीं है, इसके ऊपर मैं अर्ज नहीं करूँगा, सिर्फ नुक्ते के तौर पर अर्ज कर रहा हूँ पॉइंट्स की सूरत में, ताकि आप इसको अपने जहन में रख लीजिए। तकवा और परहेजगारी है जो एहतराम का सबब है, इल्म है एहतराम का सबब है, और तीसरी चीज़ जिहाद फी सबीलिल्लाह, अल्लाह की राह में जद्दोजहद करना, ये एहतराम का सबब है। तकवा परहेजगारी एहतराम का सबब है, इल्म एहतराम का सबब है, जिहाद फी सबीलिल्लाह अल्लाह की राह में जद्दोजहद करना, चाहे जान माल किसी भी हैसियत से हो, ये एहतराम का सबब है। अब कोई ये कहे मेरा एहतराम इस वजह से हो कि बहरहाल मेरे पास दौलत ज़्यादा है, ये कोई एहतराम का सबब नहीं है, किसी एहतराम का सबब नहीं है। अब मिसाल के तौर पर मैं इसकी तदबीक भी करके आपको दिखाता हूँ। आप काबिल एहतराम हैं इस वक्त, आप इस वक्त काबिल एहतराम हैं। क्यों? कुरान करीम इरशाद फरमाता है, वमन युअज़्ज़िम शआइर अल्लाह फइन्नहा मिन तक्वल कुलूब, और जो अल्लाह के नारों का एहतराम करे तो ये दिलों के तकवा की निशानी है। आपने सैयदुल शुहदा के नारे का एहतराम किया, आप काबिल एहतराम हैं, आप काबिल एहतराम हैं। उस वक्त तक जब तक आप सैयदुल शुहदा से मुत्तसिल हैं, आप काबिल एहतराम हैं, कोई आपके एहतराम में कमी नहीं कर सकता। इसी तरीके से हमने पूरी ज़िंदगी के अंदर इन चीज़ों को तय करना होता है कि कौन किस हद तक मकाम रखेगा और कौन नहीं रखेगा। और जहाँ कहीं कोई कोशिश ये करे, मैं आप कोई भी और हम सब मुखलसाना जद्दोजहद करें, खुदा ना करे अगर हमने कोई ऐसी कोशिश की कि हमारी ज़ात कुछ हासिल करे, तो जिस पाए की हम खयानत करेंगे उस पाए की सज़ा भी मिलेगी, उस हद की सज़ा भी मिलेगी। हम और आप अपनी ज़ात के लिए कुछ ना करें, जो कुछ भी करें मुखलसाना सैयदुल शुहदा के लिए करें। बिहम्दिल्लाह कम से कम अहले बैत अतहार अलैहिस्सलाम के मानने वालों के अंदर अगर ज़िंदगी में कहीं और कोई नक्स हो भी, बिहम्दिल्लाह अहले बैत अतहार अलैहिस्सलाम में के गम में शिरकत के मामले में सब मुखलिस होते हैं, सब माशाल्लाह मुखलिसाना है। इस खातिर काबिल एहतराम है अपने इस खुलूस को बढ़ाने के लिए। और ये कि मैं और आप यहाँ पर जमा होते हैं, और बहुत सारे लोग ऐसे हैं जो हमारे सामने नहीं हैं लेकिन इस काम में शरीक है। मिसाल के तौर पर कुछ दोस्त अहबाब नज़र नियाज के अंदर शरीक हैं, कुछ दोस्त अहबाब मैं जब अंदर दाखिल हो रहा होता हूँ तो देखता हूँ, मिसाल के तौर पर कुछ दोस्त अहबाब पानी के कैन या पानी के वो डिब्बे उठा कर ले जा रहे होते हैं, ये काबिल एहतराम है, काम में शरीक है। सैयदुल शुहदा के काम में इतनी शिरकत कर रहा है कि आने वालों के लिए पानी का बंदोबस्त कर रहा है, काबिल एहतराम। कोई लड़का बाहर खड़ा होगा वो गाड़ियों को पार्किंग में लगा रहा होगा, अगर खुलूस नीयत के साथ करें ये काम इबादत है। कोई यहाँ पे खड़ा हो और वो फर्श बिछा रहा हो कि सैयदुल शुहदा की अज़ा में आने वालों को बैठने में आसानी हो जाए, काबिल एहतराम। ये तमाम के तमाम काम काबिल एहतराम हैं अपनी सैयदुल शुहदा से नस्बत की वजह से। खुदा नमताल मुझे और आपको और ज़्यादा सैयदुल शुहदा की खिदमत की तौफीक नसीब फरमाए। बाबा से बुलंद दुरूद भेजे मोहम्मद वाले मोहम्मद। और हमेशा मुतमईन रहिएगा, अहले बैत के मामले में कम अज़ कम आप एक बात पर बहुत अच्छी तरह इत्मीनान रखिए, वो ये कि अगर आप मोहब्बत का इजहार करना है तो वो ज़्यादा चाहने वाले हैं, वो बहुत ज़्यादा चाहने वाले हैं। यानी अगर मैं और आप मोहब्बत का इजहार कर रहे हैं उनके सामने, तो हम चूंकि अभी देख नहीं पा रहे कि उनकी मोहब्बतें कितनी हैं। मौला सामिनुल आइमा ने एक जुमला इरशाद फरमाया, दुरूद भेजेगा उनकी ज़ात में। الامام کل والد شفیق، امام مہربان باپ کی مانند ہے، امام مہربان باپ ہے. اور ختمی مرتبت نے اپنے اور امیر المومنین کے لیے ایک جملہ ارشاد فرمایا تھا، فرمایا تھا انا و علی ابوا هذه الامه، میں اور علی اس امت کے دو باپ ہیں، ہم اس امت کے سرپرست ہیں، ہم اس امت کے نگہبان ہیں. آپ جب بھی کسی اہل بیت کے ماننے والے کو دیکھیے، اس طور پر دیکھیے گا کہ اس کی امیر المومنین سے کوئی نسبت ہے. اگر یہ اچھا ہے تو میں اس کا ساتھ اس لیے دے دوں کہ یہ اچھا ہے، جیسا کہ ختمی مرتبت نے ایک خواب اور ایک روایت کے اندر بھی بیان فرمایا، فرمایا اگر یہ اچھا ہے تو اس لیے ساتھ دو کہ یہ اچھا ہے، اور اگر یہ برا ہے تو میری نسل سے تعلق کی بنیاد پر اس کا ساتھ دے دینا، تمہاری جزا کی ذمہ داری میرے اوپر رہے گی. اس امت کی سرپرستی مولا امیر المومنین کے ہاتھ میں، اس امت کی سرپرستی وقت کے امام کے ہاتھ میں. میں کسی ایک ماننے والے کو دیکھوں یہ سوچ کر احترام کر لوں اگر اچھا ہے کہ یہ اس میں اچھائی ہے، یہ اچھا ہے، یہ سوچ کر احترام کر لوں کہ کچھ بھی ہے امیر المومنین کی امت میں شامل ہے، ان کے نام پر احترام کر لیتا ہوں. ان تمام چیزوں پر جزا ہے، مطمئن رہیے ان تمام چیزوں کے اوپر جزا ہے. ایک بار پھر درود بھیجے گا محمد والے محمد. اور اب یہ جملہ بھی عرض کرتا چلوں، بعض اوقات ہمارے دوست احباب کبھی ہم سے کہتے ہیں کہ ہم نے ساتھ دیا اور ہمیں اچھا نتیجہ نہیں ملا، سامنے والے نے ہمارے لیے کوئی بہت اچھا کام نہیں کیا. بہت دفعہ ایسا ہوتا ہے کہ ہم کبھی کبھی ایسی کوئی بات آتی ہے تو وہ کہتے ہیں کہ بھئی ہم نے تو کیا لیکن اس نے ہمارے ساتھ اچھا نہیں کیا. تو میں اپنے ذہن میں سوچتا ہوں اور اگر کبھی جرأت ہو جاتی ہے تو بول دیتا ہوں کہ اگر تم نے اس سے جزا لینی ہے تو پھر امیر المومنین سے جزا کیسے لوگے؟ تمہیں اگر امیر المومنین سے جزا چاہیے تو پھر اس سے کچھ مت مانگو. یہ جو کچھ تمہارے ساتھ کریں اسے جھیل جاؤ، اور بعد میں زیادہ سے زیادہ یہ ہوگا کہ مولا امیر المومنین دیکھ رہے ہوں گے کہ اس نے میرے نام پر اس آدمی کا کیسے ساتھ دیا تھا، پھر وہ جزا دینے والے ہیں. تو چھوٹی جگہ سے انعام مت مانگو، بڑی جگہ سے انعام مانگو، بڑی جگہ سے مانگو. یعنی اگر ہاتھ پھیلانا ہے اور میں فقیر ہوں تو ہاتھ تو پھیلاؤں گا نا، خدا نے مجھے ضعیف خلق کیا، خدا نے مجھے فقیر خلق کیا. اگر ہاتھ پھیلانا ہے تو اس در پہ ہاتھ پھیلاؤں گا جس پہ خدا نے کہا ہے کہ اس در پہ ہاتھ پھیلا لیا کرو، وہاں پہ جا کے ہاتھ پھیلاؤں گا. تو بجائے یہ کہ اپنے جیسے ضعیف انسانوں کے سامنے جا کے ہاتھ پھیلاؤں، میں جاؤں گا مولا امیر المومنین کے در پہ ہاتھ پھیلاؤں گا کہ مولا ہم فقیر ہیں آپ کے در کے، جو کچھ ہو وہ ہمیں عنایت فرما دیں، جو ہمارے مقدر میں ہے ہمیں مل جائے گا اور بہترین ملے گا، اس میں کوئی کمی نہیں ہو پائے گی. اس مطمئن رہیے، ایک دوسرے کا ساتھ دیجیے. حالات کٹھن ہیں، سخت مسائل ہیں، ایک دوسرے کا ساتھ دیجیے. پھر عرض کروں گا، مخلصانہ یہ سوچ کر ساتھ دیں کہ وقت کا امام سرپرست ہے. کبھی کسی کو مشکل میں دیکھیں تو آپ نے واقعات تو سنے ہوں گے نا کہ کس طرح اہل بیت راتوں کو گھروں سے نکلا کرتے تھے اور کسی کو مشکل میں دیکھتے تھے تو اس کا ساتھ دے دیا کرتے تھے. وقت کا امام پردے غیبت میں ہے، کسی کو مشکل میں دیکھیں تو یہ سوچ کر ساتھ دے دیں کہ اے مولا آپ پردے غیبت میں ہیں، آپ کو کوئی تو خادم چاہیے ہوگا، میں خدمت کروں گا، اس سے جزا نہیں لوں گا، چاہتا ہوں آپ کی نوکری لے لوں. نوکری لیں، کام لیں. اور اہل بیت اطہار علیہ السلام سے مسلسل یہ کہیں کہ مولا آپ کو کاموں کے لیے خادم تو چاہیے ہوں گے، اس قابل بنا دیں کہ آپ کے در کی خدمت کریں، آپ کے در کی نوکری کریں. اگر ہم لوگ اپنی ہر صلاحیت کے پیچھے ان سے یہی مانگیں، مثلا کوئی بچہ اگر انجینئرنگ میں جا رہا ہے تو کیا کہہ کر جائے؟ میں اس کی خدمت میں عرض کروں گا کہ تم اہل بیت کے سامنے یہ کہو کہ مولا میں ایک صلاحیت لینے جا رہا ہوں، میری صلاحیت کافروں کے کام نہ آئے، آپ کے در کے کام آ جائے. آپ انجینئرنگ میں جائیے، آپ نے جو علم حاصل کرنا ہے حاصل کیجئے، لیکن اہل بیت سے مسلسل کہتے رہیے کہ مولا مجھے کسی اور کی خدمت نہیں کرنی، مجھے آپ کے در کی خدمت کرنی ہے. ان کی در کی خدمت کر کے خوش ہو جائے. پھر آپ اپنی صلاحیتوں کو استعمال کریں، مثلا جو یہاں پہ جوان ہیں ان کو عرض کروں گا اپنی جوانیوں کو استعمال کریں، طاقتوں کو استعمال کریں، صلاحیتوں کو استعمال کریں، اور ان سے طلب کریں کہ مولا میں نہیں چاہتا میری کوئی طاقت میری کوئی صلاحیت کفر کے کام آئے، میں چاہتا ہوں میری طاقتیں میری صلاحیتیں آپ کی فکر کے کام آئیں. आपके दर के काम आए, मेरा कोई पैसा किसी और के काम ना आए। अगर किसी को ये देखना है ना कि मेरा पैसा अच्छा रहा या बुरा रहा, तो देखिए जो मैंने खर्च किया तो किसकी जेब में गया। आप किसी 5-स्टार होटल के अंदर गए, आपने धड़ल्ले से पैसा खर्च कर दिया, एंड में पूछेगा ये पैसा कहाँ गया, चंद अय्याशों की जेब में चला गया ना। इसका मतलब है इस पैसे की लियाकत इतनी थी कि चंद अय्याशों की जेब में जाए। आपने कैसे कमाया फिर? अच्छा कमाएं ताकि अच्छों के पास आपका पैसा जाए, अच्छों के पास जाए। एक वाक्य सुनाता तो चलो, एक आदमी अपनी ज़कात निकालता है या कि खुम्स निकालता है, देखता है दूसरा आदमी देखता है कि ये आदमी अपने दीन में अच्छा नहीं है, कमाई में भी मोहताज नहीं है, ऐसे ही कमाता है, आज ज़कात दे रहा है, पता नहीं इसकी ज़कात किसके पास जाएगी। कहने का चलो मैं देखे लेता हूँ। वो कहीं ज़कात तकसीम करता है, एक आदमी ज़कात लेता है, ये उसके पीछे चल निकलता है, कहता है देखता हूँ क्या होता है। वो एक कूचे से दूसरे कूचे जाता है, खामोशी खामोशी पीछे पीछे चलता रहता है। कुछ जगहों के ऊपर जाने के बाद वो रास्ते को बदलता है और दूसरी जगहों से होते हुए एक मोहल्ले में पहुंचता है, वहाँ पर एक दुकान में पहुंचता है, वहाँ से नाऊज़ु बिल्लाह शराब लेता है और पी लेता है। कहता है हाँ, इसकी इस कमाई का रिजल्ट यही होना चाहिए था। उसके बाद कुछ दिन के बाद एक इंतहाई परहेजगार आदमी बहुत मुख्तसर सी ज़कात निकालता है या कि खुम्स निकालता है, बहुत मुख्तसर सा, देखता है कि देखना चाहिए कि इस पाकीज़ा इंसान का खुम्स कहाँ जा रहा है। देखता है कि एक खातून आती हैं और अपने आप को बहुत हल्के लहजे में इजहार फरमाती हैं मुश्किल का, वो दे देता है, वो दे देता है। खातून चलती हैं, कहता है मुझे देखना चाहिए, कि उनके पीछे जाता है। वो खातून भी कूचा दर कूचा जाती हैं, एक मौके पर पलट के देखती हैं कोई देख तो नहीं रहा। उसके बाद फिर रास्ते को तब्दील करती हैं, एक दूर अफ्तादा इलाके के अंदर पहुँच जाती हैं, एक टूटे से दीवार के पीछे चली जाती हैं। अब वो जो जाके देखता है तो एक अजीब मंजर देखता है, देखता है कुछ बच्चे नीम मुर्दा हालत में पड़े हुए हैं। पूछता है कि तुम कौन हो? कहा कि मैं बेवा हूँ। कहा कि ये सब क्या है? कहा ये यतीम बच्चे हैं, सादात ख़ानदान से हम लोग, कोई हमारा देखभाल करने वाला नहीं है। आज इसने पैसा निकाला, खुम्स निकाला, तो आज पैसा लिया है ताकि कई दिनों के बाद इनको कोई खाना मिल सके। ये पाकीज़ा माल है, पाकीज़ा माल पाकीज़ा जगह जाएगा, गलत माल बहुत गलत जगह जाएगा। बहुत एहतियात करनी चाहिए, कमाने में एहतियात करें, खर्च में भी एहतियात करें। दुरूद पे जा मोहम्मद वाले मोहम्मद पर। बहुत सारे बेजा खर्चे मत करें, कनात से ज़िंदगी गुजारें, कनात के साथ ज़िंदगी गुजारें। अपनी ज़िंदगी के स्टेटस को बार बार मत बढ़ाएं। एक दफ़ा आपने ज़रा सा अपने आप को मजबूत हालत में देखा तो आपने घर को वसी कर लिया, आपकी ज़रूरतें पूरी हो रही हैं, अब इससे ज़्यादा आगे मत जाइए। बार बार स्टेटस को मत बढ़ाएं। अगर आप बार बार स्टेटस अपना बढ़ाते चले जाएंगे, आपके पास पैसा अल्लाह की राह में खर्च करने के लिए कभी नहीं होगा। अगर अपने आप को रोक लेंगे तो अब जो पैसा मजीद आएगा उसको आप अल्लाह की राह में खर्च करेंगे। और कुरान करीम फरमाता है वो ये सलून का मादा यूनफ़ून, और ए रसूल आपसे पूछते हैं कि हम अल्लाह की राह में कितना कुछ इन्फाक करें। कहो कुल आफा, इनसे कह दो कि जितना भी ज़्यादा बच रहा है वो सब इन्फाक कर दो। ये बहुत बहुत आला पाई की बात कही है, इसके ऊपर हम मज़ीद गुफ्तगू नहीं कर पाएंगे क्योंकि इस्लाम के इक्तसादी निज़ाम पर बात करना इस वक्त मुर्दे नज़र नहीं है। इस वक्त एक और अहम नुक्ते की तरफ आरज़ पेश करना चाह रहा हूँ और वक्त बहुत कम है और आप जानते हैं कि अय्याम भी अब इसके बाद बहुत ही कम रह जाएंगे। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद पर। नुसरत इमाम में हमने और आपने कई चीज़ों का मुख्तसर तस्करा कर लिया, बहुत ज़्यादा ज़ाहिर है कि हमारे पास वसत नहीं है वक्त की, तो और ये मौजू भी ऐसा नहीं है कि जिसको बहुत ज़्यादा समेटा जा सके, बहुत वसी मौजू भी है। बहरहाल कुछ चीज़ों का तस्करा हमने आपकी खिदमत में अर्ज़ किया। अब एक बहुत अहम नुक्ता है जिसकी तरफ इशारा करना चाहेंगे, वो ये है कि नुसरत इमाम में तो बहुत कुछ होना चाहिए। अगर मैं और आप किसी भी वजह से नुसरत इमाम के किसी ख़ास दर्जे को हासिल ना कर सकें, हालात की वजह से, माहौल की वजह से, जुग्राफिया की वजह से, तो क्या उस जिम्मेदारी को यकसर तर्क कर दें? नहीं, हरगिज़ नहीं हो सकता। यानी अगर मैंने एहसास किया कि जिम्मेदारी तो मेरी ये थी कि मैं 100 पर जाता, अब 100 तो नहीं कर सकता, किसी भी वजह से, कोई भी महदूदियत है, कोई भी बंदिश है, कोई भी सख्ती है, 100 नहीं कर सकता, तो अब अचानक गिर के 10 पे ना आऊं, फिर 99 को देखूं, हत्तल इम्कान जो कर सकता हूं वो कर गुजरूं, बिल्कुल मेरी तरह। मैं भी बहुत कुछ नहीं कर सकता जो मेरे दिल में है इस वक्त, कि मैं दुनिया के हालात को देख कर करूं, मुसलमानों की सख्तियों को देख कर करूं, वो मैं सब कुछ इस वक्त नहीं कर पा रहा। तो क्या मैं अक्सर छोड़ दूं? नहीं, मैं अक्सर नहीं छोड़ूंगा, जहां कहीं मुमकिन बनेगा वहां करूंगा। और यही पैगाम आपको भी दूंगा, आप अपनी जिम्मेदारियों को पहचानिए, आप अपने अतराफ में मौजूद मुसलमानों की मुश्किलात को पहचानिए, जितना आपके लिए मुमकिन है उतना आप कर डालिए, जैसे हम अपनी इस बेबसी के आलम में जितना मुमकिन है उतना आपके सामने करने की कोशिश कर रहे हैं। उसके बाद एक और कानून है, वो बहुत अहम कानून है, वो भी जहन में रखिएगा। और अच्छा है कि मैं इस कानून की तशरीह में अहले बैत अथार अलैहिस्सलाम की तालीमात के एक इंतहाई अहम पहलू पर आपकी तवज्जो दिलाऊं, और वो है तकिया। तकिया क्या होता है? जो लोग तकिये के चैप्टर को सही नहीं समझ पाते, वो ये समझ रहे होते हैं कि तकिया यानी मसलहत के तहत किसी खुदा की मसलहत को कुर्बान कर देना, अपनी किसी मसलहत के तहत खुदा के किसी हुक्म को कुर्बान कर देना, ये तकिया नहीं, ये तकिया नहीं है। बात लोग ये समझ रहे होते हैं तकिया यानी कुछ ना करना, ये भी तकिया नहीं है। तकिया यानी अपने ईमान से दस्तबरदार हो जाना, नहीं, ये भी तकिया नहीं है। तकिया इनमें से कोई चीज नहीं है। अगर आपने तकिया को समझना है तो मुख्तसर पहले बयान देता हूं, फिर एक वाकया सुनाता हूं। मैंने देखा कि इस वाकये ने तकिये को जितना तशरीह अच्छे तरीके से की है, और हम शायद बयान में ना कर पाए। तकिया क्या है? किसी खास मौके पर छोटी मसलहत को कुर्बान करना ताकि किसी और मौके पर बड़ी मसलहत हासिल हो सके। किसी खास मौके पर छोटी मसलहत को कुर्बान करना ताकि किसी और मौके पर किसी बड़ी मसलहत को हासिल किया जा सके। किसी कम मुद्दत की मसलहत को कुर्बान करना ताकि लंबी मुद्दत की कोई मसलहत बाकी रही जा सके। शायद इससे ज्यादा तशरीह करना मुमकिन ना हो तो मैं वाकई अर्ज कर देता हूं, वो निस्बतन ज्यादा आसान। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। रोजे आशूर मैदान कारजार में कुछ लोग ऐसे रहे हैं कि जो सैयदुश्शहदा से मुलहक हुए। अलबत्ता हम लोगों के साथ एक मुश्किल ये रही है कि हम लोगों ने हमेशा वाकई करबला को सुना है, पढ़ा नहीं है। मैंने पहले दिन ही आपकी खिदमत में अर्ज़ किया था कि कुछ पढ़िएगा। अलबत्ता मुझे बहुत ज़्यादा उम्मीद नहीं है कि जो नहीं पढ़ते हों वो पढ़ रहे होंगे हमारे कहने के बावजूद। लेकिन बहरहाल हमारा काम इबलाग है, वमा अलैना इल्लल बलाग, हमारे ऊपर जिम्मेदारी होती है कि हम पहुँचाएँ, कहें, तो वो हम कह देते हैं। वाकई करबला को पढ़िए। बहुत दफ़ा ऐसा होता है, बहुत सारी ऐसी चीज़ें होती हैं कि जो हुई हैं आपको और मुझे पता नहीं चली हैं। क्यों? क्योंकि सारे वाकई करबला को सिर्फ मसाइब में तो बयान नहीं किया जा सकता, बहुत सारे असरार हैं, बहुत सारे वाक़ात हैं। असलन अगर अभी हमने कराची में कोशिश की कि सैयदुश्शहदा की जो कुछ फरमाइशात, जो उन्होंने इरशाद फरमाया, उसको हम 3 दिन में तकरीबन 5 घंटे में बयान करने की कोशिश करें, देखा 3 दिन में जो बहुत तेज़ी दिखाने के बाद, 5 घंटा वक्त लगाने के बाद हम पहुँचे, वो मक्के से रवानगी तक था, इससे आगे ना जा सके हम। अब कभी फिर यही तय किया कि 5-6 घंटे और लगाएंगे ताकि हम मक्के से लेकर करबला तक पहुँचें, और फिर कभी 5-6 घंटे और लगाकर करबला से लेकर शहादत तक के वाक़ात को बयान कर पाएँ। तो बहुत वसी है, हम और आप 5-10 मिनट के मसाइब में ये नहीं समझ पाएंगे कि क्या कुछ हुआ। तो पढ़िए ज़रूर। करबला के वाक़ात में एक वाक़ा ऐसा हुआ है, और शेख अब्बास कुम्मी ने भी मेरा अपने ख्याल है कि नफसुल महमूम के अंदर इसको बयान फरमाया है, कि 2 अफराद आखिरी वक्त तक ज़ोहर आशूर तक यजीद के लश्कर में रहे, और उस मौके पर सैयदुश्शहदा के लश्कर की तरफ आए। जब वो लश्कर की तरफ आए तो सैयदुश्शहदा के लश्कर वालों ने उनसे पूछा कि इतनी ताखिर क्यों की, इतनी ताखिर क्यों की? आम आदमी थे, खुद तो लश्कर के सरदार थे, ये आम आदमी थे, आम सिपाही थे। कहा कि अगर तुम्हें सैयदुश्शहदा का साथ देना था تو پہلی بات تو یہ کہ تم یزید کے لشکر کی طرف گئے کیوں, کوفہ کے تھے, اور دوسرا یہ کہ اگر تم یزید کے لشکر میں گئے بھی تھے تو اب تک وہاں پہ کیا کر رہے تھے؟ کہا کہ ہم پہلے دن سے واضح تھے کہ ہمیں سید الشہداء کا ساتھ دینا ہے. یعنی گویا وہ معاملہ نہیں تھا جو حور کے ساتھ پیش آیا کہ ایک رات میں تبدیل ہوئے, نہیں ایسا نہیں تھا, شروع سے اہل بیت کے ماننے والے تھے. کہا اگر ایسا تھا تو تم یزید کے لشکر میں کیوں گئے؟ کہا کہ ہم نے تقیہ کیا. کیوں تقیہ کیا؟ کہا ہم جب کوفہ سے باہر آنے لگے تو ہم نے دیکھا کہ سارے راستے بند تھے. اگر ہم کوفہ سے باہر آتے وقت کسی کو یہ کہہ دیتے کہ ہم لشکر حسین کی طرف جا رہے ہیں تو ہم وہیں مارے جاتے. ہم تو جان دینے آئے تھے لیکن جان ایسی جگہ نہیں دینا چاہتے تھے جس سے حسین کو کوئی فائدہ نہ پہنچے. عزیزان محترم, یہ ہے تقیہ, یہ ہے تقیہ. جان تو دینی ہے, ایسی جگہ جان دیں گے جہاں جان دینے کا امام وقت کو کوئی فائدہ ہو, وہاں جان دیں گے. کہا ہم نے کہا کہ ہم ایسی جگہ جان دیں گے جہاں سید الشہداء کو فائدہ ہو. اگر ہم کوفہ کی سرحد کے اوپر اپنے سے کہیں بڑے لشکر سے لڑتے ہوئے خاموشی سے دو آدمی مارے بھی گئے تو سید الشہداء کی تحریک کو اس سے کیا فائدہ ہوا؟ پہلے ہم ملحق ہوں پھر جان دیں گے تاکہ لشکر حسین میں کم سے کم دو آدمیوں کا اضافہ تو ہو. کہا کہ ہم نے یہ دیکھا کہ ترکیب اتنی ہے کہ ہم یہ کہیں کہ ہم لشکر حسین میں نہیں جا رہے, ہم تو لشکر یزید میں جا رہے ہیں. یہ ہمارا تقیہ تھا. کہا ہم لشکر یزید میں روانہ ہونے کے ارادے سے ان کو اظہار کرتے رہے کہ ہم تو لشکر یزید میں جا رہے ہیں, اور ہم لشکر یزید میں پہنچ گئے. اور لشکر یزید میں پہنچنے کے بعد آخر وقت تک کوشش کرتے رہے کہ ایسا نہ ہو کہ ہم یہاں سے جا رہے ہوں اور پیچھے سے اتنے تیر لگیں کہ ہم لشکر حسین سے ملحق ہونے سے پہلے شہید ہو جائیں. نہیں, ہم چاہتے تھے لشکر تک پہنچیں پھر سید الشہداء کے حکم سے شہید ہوں. اس لیے ہم نے انتظار کیا, ہم نے مناسب موقع کا انتظار کیا. اور جب عاشور کے دن وہ خاص موقع پر احساس کیا کہ اگر اس وقت ہم اپنے لشکر سے منتقل ہو کر سید الشہداء کی طرف آئیں تو ہم زندہ پہنچ جائیں گے, ہم اس موقع پر سید الشہداء کی خدمت میں حاضر ہو گئے. احسان محترم, یہ ہے تقیہ. آپ کسی مصلحت کو قربان کریں, کیوں؟ آپ کسی بڑی مصلحت کو دیکھ رہے ہیں, اس بڑی مصلحت کو حاصل کرنے کی کوشش کی ہے. مثلا اگر میں یہ چھوٹا سا کام کرتا کہ مکوفہ سے باہر نکلتا, شہید تو میں نے اس صورت میں بھی ہونا تھا اور شہید اس صورت میں بھی ہونا تھا. اگر میں یہ کرتا کہ میں باہر نکلتا اور منزوی گوشہ نشین آئسولیٹڈ میں دو آدمی شہید ہو جاتے ہم, تو لشکر حسینی کو اتنا فائدہ نہیں ہوتا. ہم نے چاہا کہ تقیہ کریں, صبر کریں, لشکر یزید میں رہیں اور ایک خاص موقع پر حسین کی طرف آئیں اور اس موقع پر اپنے کام کا اظہار کریں. اور اب ہم حاضر ہیں, ہم پہلے دن سے جان دینا چاہتے ہیں. یہ ہے تقیہ عزیزان محترم. اپنے کام کو انجام دیجئے, بہت واضح رہیے کہ آپ کی زندگی کا ہدف کیا ہے, بہت واضح رہیے کہ آپ کی زندگی کی ذمہ داریاں کیا ہیں, ان ذمہ داریوں کی تشخیص دیجئے. اس موقع پر اس ذمہ داری کی ادائیگی میں جو بہترین طریقے سے ممکن ہے, جس میں آپ لمبی مدت تک عمل کر سکیں, اس کو انجام دیتے رہیے. یہ معاملہ ایک دن کا نہیں ہے کہ کوئی یہ کہے کہ میں ایک دن میں کوئی کام کر لوں گا اور بس باقی وقت کے لیے ناکارہ ہو جاؤں. نہیں, یہ امانت داری نہیں ہے. امانت داری یہ ہے کہ پوری زندگی جس حد تک ممکن ہے جد و جہد کو جاری رکھیے, اس انداز میں کہ آپ کا کام مستقل چلے, آپ کا کام مستقل انجام پائے. یہ میری اور آپ کی اہل بیت اطہار علیہ السلام کی بہترین خدمت قرار پا سکے گی. ایک بار پھر درود بھیجے گا محمد و آل محمد. اب ان بصیرتوں کو آپ اور میں کیسے حاصل کر پائیں گے کہ اس وقت مجھے کیا کرنا ہے اور اس وقت کیا کرنا ہے؟ یہ بصیرت ہمیں کیسے ملے گی؟ میں آخر وقت تک, آخری جگہ تک پہنچاؤں نا, کہ کوئی بیچ میں نہ چھوڑ دوں کہ بعد میں کوئی یہ کہے کہ رہا عمل واضح نہیں ہو پایا. ہاں, اس بصیرت کو لینے کے لیے اپنی شبوں کو زندہ کیجیے, اپنی راتوں کو خداوند متعال کی عبادت میں زندہ کر دیجیے. آپ پروردگار عالم کی بندگی میں بڑھنا شروع ہو جائیں. آپ خداوند متعال کے حضور گڑ گڑا کر کہیں کہ خدایا زندگی تیرے لیے, راستہ بتا دو. ہو ہی نہیں سکتا کہ میں اور آپ اس سے راستہ مانگیں اور وہ قرآن میں کہہ رہا ہے کہ من جاہد فینا لنہدینہم سبلنا, جو ہمارے راستے میں کوشش کریں گے یقیناً 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 ہم ان کی ہدایت کریں گے. कुरान में इतना बड़ा वादा करे और मुझे हिदायत ना दे, कैसे हो सकता है। बहुत नफीस एक रिवायत, बहुत खूबसूरत एक रिवायत, दिलों को ज़िंदा कर देने वाली, उम्मीद दिलाने वाली, बेज़ाहिर नहीं लगेगी आपको, गौर फरमाएंगे तो एहसास होगा। आयतुल्लाह बहजत बहुत बयान करते हैं। रिवायत ने यह कहा, रिवायत ने कहा तुम अंजाम दो, रुक जाऊं और मैं छठे इमाम के नामे ग्रामी का तस्करा करूं कि उनसे उन्होंने ये रिवायत बयान की है। छठे इमाम के नाम पर दुरूद भेजे मोहम्मद वाले, ये असामी इतने मोहतरम हैं कि इनके नाम का जिक्र होना बरकत लाता है। अभी हमारे पास इंतखाब था कि हम नाम जिक्र ना करते, रिवायत बोल देते, अचानक एहसास किया कि उनके नाम की बरकत से क्यों महरूम रह जाए, शायद बात समझाने में ज़्यादा मौसर हो जाएगा, उनका नाम भी आए बीच में, उनके नाम पर दुरूद हो और हमारे और आपके नाम पहले उनके एहतराम में झुकें, हमारे और आपके सर उनके एहतराम में झुकें और फिर उनकी तालीमात को देखें। इमाम फरमाते हैं जो तुम जानते हो उस पर अमल करो, अगर तुम जो जानते हो उस पर अमल करोगे खुदा तुम्हें वो सिखा देगा जो तुम नहीं जानते। गहराई से देखिए इस रिवायत को, ये रिवायत बहुत अजीब रिवायत है। इसमें कहा जो तुम जानते हो उस पर अमल करो, अगर तुम अपनी मालूमात पर अमल कर लोगे तो जो तुम नहीं जानते वो खुदा तुम्हें सिखा देगा। इसका मतलब है अगर मेरी मालूमात इतनी सी है और मैंने इतनी सी मालूमात पे अमल कर दिया तो जो मैं नहीं जानता वो इतना था, ये सब खुदा मुझे सिखा देगा। बस वो मुझसे एक इम्तिहान चाहेगा, वो मुझे सिखाता रहेगा और मुझसे अमल तलब करता रहेगा। वो सिखाएगा और कहेगा अब तुमने सीख लिया ना, अब अमल करो। और अगर खुदा ना करे मैंने सीखने पर अमल का रिश्ता तोड़ दिया, इसका मतलब है मजीद तालीम का सिलसिला बंद हो गया। आपको समझ में आया कौमें क्यों जाहिल रह रही हैं? कौमों की जहालत की वजह समझ में आ गई आप? कौमें इस खातिर जाहिल, कौमें इस खातिर जाहिल नहीं है कि यहाँ मदरसों की बिल्डिंग्स कम है, ऐसा नहीं है, बिल्डिंग्स कभी भी बन जाती हैं। कौमें इस खातिर जाहिल नहीं है कि यहाँ किताबें कब कम प्रिंट हो रही हैं, नहीं किताबें प्रिंट हो जाती हैं, वो कोई मुश्किल नहीं है। कौमें जाहिल इसलिए रह गई हैं कि जो जानते हैं उस पर अमल नहीं कर रहे, तो मजीद इल्म के दरवाजे बंद हो गए, मजीद इल्म के दरवाजे बंद हो गए। और अगर आपने दरवाजे खोलना है, जो हम बहुत ज़्यादा सुना करते हैं कि हमारे बाद अवकात दोस्त अहबाब कहते हैं कि भाई ईरान में उलमा बहुत हैं, इराक में उलमा बहुत हैं और बड़े पाए के उलमा हैं, और लुबनान में बहुत पाए के उलमा हैं, हत्ता हिजाज़ के अंदर हैं लेकिन बड़े सगीर में नहीं है, तो मैं आपकी खिदमत में अर्ज़ करूँगा ईज़ान मोहतरम, कानून ये कह रहा है कि अगर कौम अपनी मालूमात पर अमल करे तो खुदा सिखा देगा। खुद ब खुद समझ जाइए क्यों हमारे पास इल्म कम है। सिर्फ एक सबब है, जितना था हमने उस पर अमल नहीं किया, मजीद इल्म हासिल होना बंद हो गया। और अब अगर आपने रास्ता खोलना है तो रास्ता खोलने का तरीका ये नहीं है कि मैं तो बेअमल रहूं और मदरसे बना के दे दूं, इससे नहीं होगा। मैं बेअमल रहूं और किताबें छापना शुरू कर दूं, इससे भी नहीं होगा। ये दोनों काम करूं, मदरसा भी बनाऊं, किताबें भी छापूं, इमाम बारगाह भी बने, मसाजिद भी बने, सब काम हो, लेकिन सबसे पहले जो जानता हूं उस पर अमल शुरू कर दूं। अब मदरसा भी चलेगा, अब आलिम भी बनेंगे, उलमा भी आएंगे और तालीम का सिलसिला बहुत अच्छी तरीके से जारी वसारी होगा, लेकिन पहले मदरसे की ईंटों से शुरू नहीं होगा, पहले मेरे और आपके अमल से शुरू होगा। और अगर आप ये कह रहे हैं ना कि हमें आलिम नहीं मिल रहे, तो फौरन अपने आप से पूछिएगा ये कैसे हो सकता है कि मैं अमल करता और खुदा मुझे ना सिखाता। मैं आपको गारंटी से अर्ज कर रहा हूँ, अगर आपको आलिम ना भी मिलता खुदा आपको 10 तरीक़ों से सिखा देता। भूल जाइए आप कि खुदा के ख़जाने तालीम के अंदर किसी मुदर्रिस की ज़रूरत है, नहीं उसको मुदर्रिस की ज़रूरत नहीं है, उसको मुअल्लिम की ज़रूरत नहीं है, वो तो किसी भी जाहिल को आनन फानन आलिम कर सकता है। उसने क्यों मुझे नहीं सिखाया? इस वजह से कि मैंने अपने अमल में कोताही की है। अगर मैं अपने अमल को बढ़ा देता, फरमाता इत्तकुल्लाह व युअल्लिमुकुमुल्लाह, अल्लाह का तकवा इख्तियार करो, कुरान करीम में इरशाद फरमाता है अल्लाह का तकवा इख्तियार करो और खुदा तुम्हें इल्म दे देगा। गोया राबता इतना कतई है کہ اتقوا اللہ, جیسے ہی خدا کا تقوی اختیار کرو گے یعلمکم اللہ, خدا تمہیں سکھا دے گا. علم نہ ہونا صرف ایک بات کی علامت ہے, وہاں تقوی میں کمی ہے, کہیں تقوی میں کمی ہے. آپ پریشان مت ہوئیے کہ آپ دنیا کی کس کونے میں بیٹھ گئے. ایک جملہ اور آخر میں عرض کرتا چلوں, وقت بالکل ختم ہو گیا ہے اور آج کی گفتگو شاید بعض لوگوں کے لیے تھوڑی خشک رہی ہو اور حساس رہی ہو, لیکن میرے خیال میں ان تمام مجالس میں سب سے اہم گفتگو آج کی گفتگو تھی. ان تمام مجالس کے اندر سب سے اہم گفتگو آج کی گفتگو تھی. وہ بات یہ ہے کہ اگر کسی موقع پر آپ یہ احساس کریں, اس حساس نقطے کو سماعت فرمائیے گا, خدا مجھے اور آپ کو دشمنوں کے شر سے محفوظ رکھے اور شیطان کے وسواس سے محفوظ رکھے اور مجھے اور آپ کو علم حاصل کرنے کی صلاحیت دے دے, درود بھیجے گا محمد و آل محمد پر. اگر کسی بھی وجہ سے آپ احساس کریں کہ کسی ایک جگہ پر رہنے کی وجہ سے آپ کا دین نابود ہو رہا ہے, تو ہجرت آپ پر واجب ہے. کسی بھی زمانے میں آپ یہ احساس کریں کسی خاص جگہ پر رہنے کی وجہ سے آپ کا دین نابود ہوئے چلا جا رہا ہے, تو ہجرت آپ پر واجب ہے. دین سے بڑھ کر انسان کی زندگی میں کوئی چیز قیمتی نہیں ہے. ختمی مرتبہ فرماتے ہیں, اگر تمہاری جان کو خطرہ لاحق ہو تو مال دے کر جان بچا لو. پھر فرماتے ہیں, اگر تمہارے دین کو خطرہ لاحق ہو تو جان دے کر اپنا دین بچا لو. جان دے کر دین بچا لو. کیوں؟ اگر معاشرے میں سے دین ختم ہو گیا تو نہ تمہاری جان باقی رہے گی نہ کسی اور کی جان باقی رہے گی, نہ تمہارا مال باقی رہے گا نہ کسی اور کا مال باقی رہے گا. دین بچاؤ. لہذا سید الشہداء نے ایک لحظہ بھی تعامل نہیں کیا. انہوں نے دیکھا کہ اسلام کا حاکم یزید, فرمایا یزید شارب الخمر قاتل النفس المحترمہ, یزید میں اتنی برائیاں, وعد الاسلام السلام اذ بلیت الامت براع مثل یزید, اور اگر اسلام کی حاکمیت یزید جیسے کہ حق میں ہونی ہے تو اسلام پر سلام, اسلام پر خدا حافظی. تو سید الشہداء کیا کریں؟ فرمایا کہ مثلی لا یبایعو اسلام, میرا جیسا اس جیسے کی بیعت نہیں کریں. کیا قیمت ادا کرنی ہے؟ ہم لوگ ہمیشہ ہر کام کے پیچھے سوچتے ہیں کہ اس کام کی قیمت کیا ہے. سید الشہداء نے فرمایا مثلی لا یبایع مثلہ, قیمت کتنی ہے؟ فرمایا کہ بلغ ما بلغ, اب قیمت کتنی بھی پہنچے, اب جتنی بھی پہنچے ہم قیمت دیں گے. کتنی قیمت دیں گے؟ فرمایا کہ ہم گھر بار ترک کر دیں گے, ہم مدینہ چھوڑ دیں گے. ہم لوگوں نے تو ایک جملہ سنا ہے نا, مدینہ چھوڑ دیں گے. کوئی سید الشہداء سے پوچھے روضہ رسول چھوڑنا کیسا ہے؟ آسان نہیں ہے. مدینہ چھوڑنا بہت مشکل ہے. سید الشہداء اگر مدینہ چھوڑ کر جا رہے تھے, پورا مدینہ رو رہا تھا جس دن سید الشہداء مدینہ چھوڑ کر جا رہے تھے. سید الشہداء نے فرمایا ہم قیمت دیں گے, اور ہر قسم کی قیمت دیں گے. جتنا بھی کٹھن ہوتا چلا گیا, ہمارے پاس استقامت کے اندر کوئی تزلزل نہیں آئے گا, ہم قیمتیں دیتے چلے جائیں گے. لیکن کیا انسانیت کو پتا تھا کہ سید الشہداء کتنی قیمت دیں گے؟ میرے خیال میں نہیں. لوگوں کو نہیں معلوم تھا کہ سید الشہداء قیمت میں کیا کچھ قربان کرنے والے ہیں. وہ تو جب اصحاب ایک ایک کر کے جانا شروع ہوئے اور بات پہنچی بنی ہاشم کے جوانوں پر, تب لوگوں کو پتا چلا کہ سید الشہداء بہت بھاری قیمت دینا چاہ رہے ہیں, سید الشہداء بہت سخت قیمت دینا چاہتے ہیں. اور سید الشہداء اپنے تمام جگر گوشوں کو ساتھ لے کر آئے میدان کربلا کے اندر, اور ان تمام جگر گوشوں میں سپہ سالار سردار بارز ممتاز علی اکبر علیہ السلام. علی اکبر نام میں ہے اکبر, اور ہر طرح سے ہے اکبر. علی اکبر, علی اکبر کا مقام ہے. سید الشہداء اپنے اس فرزند پر بہت فخر فرماتے تھے. سید الشہداء نے بعض جگہ ایسے جملات علی اکبر سے کہے ہیں جو انسان کو سمجھ میں نہیں آتے. کل ہم نے مولا ابو الفضل عباس کے مصائب پڑھے, مولا ابو الفضل عباس کی شان کیا ہے. کل شاید یہ جملہ رہ گیا ہو, اچانک ذہن میں آیا ہے تو کہہ اٹھوں, جب مولا ابو الفضل عباس سے کہا کہ عباس جاؤ ایک رات کے لیے مہلت, وہ صحیح روایت میں لکھا ہے, فرمائے بنفسی انت یا اخی, اے میرے بھائی تجھ پر میری جان قربان.
مولا ابو الفضل عباس بنفسی انت یا اخی، اے میرے بھائی تجھ پر میری جان قربان، جا کر یہ کام کرو. یہ مولا ابو الفضل عباس کا مقام ہے. حضرت علی اکبر کا عجیب مقام. حضرت علی اکبر جگر گوشہ ہیں اور امتحان دیے ہوئے آدمی ہیں. امتحان دیے ہوئے کیسے امتحان ہوا ہے؟ ہر قسم کا امتحان ہوا ہے علی اکبر کا. ایک موقع پر کربلا کی سمت، مکہ سے کربلا کی سمت بڑھتے ہوئے سید الشہداء نے گھوڑے کی زین پر سر ٹکایا اور تھوڑی سی دیر کے لیے آنکھ لگی، اور اس کے بعد جب آنکھ کھلی تو فرمایا انا للہ و انا الیہ راجعون. وہ علی اکبر پورے قافلے میں سید الشہداء کے اطراف میں رہتے تھے، اپنے باپ کی حفاظت فرماتے تھے. جیسے ہی سنا کہ باپ نے انا للہ و انا الیہ راجعون فرمایا ہے، اپنے باپ کی دلجوئی کے لیے فوراً نزدیک آئے اور کہا بابا آپ نے کلمہ استرجاع کیوں پڑھا؟ کہا میرے فرزند میں نے ایک خواب دیکھا ہے، میں نے ایک خواب دیکھا ہے، میں نے دیکھا ہے کہ ایک قافلہ جا رہا ہے، ہمارا قافلہ جا رہا ہے اور پیچھے سے آواز آ رہی ہے، یہ قافلہ جا رہا ہے اور موت اس کے پیچھے پیچھے آ رہی ہے. علی اکبر نے کہا الحمدللہ الحمدللہ. سید الشہداء نے اپنے بیٹے کو دیکھا اور اس کے بعد اپنے بیٹے کی طرف دیکھ کر گویا ایک سوالیہ نشان رہ گیا. علی اکبر نے فوراً سید الشہداء سے ایک جملہ کہا، یعنی گویا سید الشہداء نے علی اکبر سے پوچھا کہ اے بیٹا آپ کی رائے کیا ہے، موت ہمارے پیچھے پیچھے آ رہی ہے. علی اکبر نے فوراً اپنے باپ کے سامنے ایک سوال کیا، فرمایا اے بابا السنا علی الحق، بابا کیا ہم حق پر نہیں ہیں؟ فرمایا بیٹا ہم حق پر ہیں. فرمایا لا ابالی، اب مجھے کوئی پرواہ نہیں موت کیسے آئے، ہم حق پر ہیں، مجھے کوئی پرواہ نہیں موت کیسے آئے. سید الشہداء نے جب یہ جملہ کہا تو فرمایا اے بیٹا تجھے خدا وہ بہترین جزا دے جو خدا کسی باپ کی دعا سے دیتا ہے. بیٹا تو نے اپنے باپ کا ساتھ دیا، تو نے اپنے باپ کی حمایت کی ہے، تو اپنے باپ کے ساتھ ساتھ چل رہا ہے، تجھے خدا وہ بہترین جزا دے جو باپ کی دعا سے دیتا ہے. علی اکبر باپ کی دعا کے سائے میں چل رہے ہیں. کربلا تیار ہو گئی.